पनि सुख्रिस्टको नाममा जय मसी। तपाईँहरू सम्पूर्णलाई म आजको वचनमा स्वागत गर्न चाहन्छु। अनि आउनुहोस् हामी आजको वचन मा चाहिँ हामी जानेछौँ। अनि आजको वचन अनि विषय चाहिँ हाम्रो हार्भेस्ट हो। हार्भेस्ट यानि कि फसल अथवा कटनी कटनी भन्ने हुँदछ। अनि हामी यसको विषयमा आज हामी वचन सुन्न जाँदैछौँ है। सबैजनाले नोट्स कपीहरू तपाईँहरूले ल्याउनु भएको छ होला, ल्याउनु भएको छ देख्दैछु म। ती उसमा एकदम मजाले तपाईँहरूले लेख्नुहोस्, सुन्नुहोस् र है नबुझेको केही कुराहरू छ भने चाहिँ तपाईँहरूले अन्तिममा सोध्न सक्नुहुन्छ है। त आउनुहोस् हामी सुरु गरौँ। हार्भेस्ट अथवा कटनी भन्ने बित्तिकै हामीले तिनवटा कुरा चाहिँ हुँदछ, हामीलाई थाहा छ। अनि त्यो चाहिँ के हो त, पहिलो सेपरेसन। सेपरेसन भनेको चाहिँ छुट्टाउनु होइन, किनकि सबै एकै ठाउँमा हुन्छ होइन, फोहोर अथवा फल सबै एकै ठाउँमा हुन्छ, त्यो सेपरेट गर्ने कुरा हुन्छ, ग्यादरिङ जम्मा गर्ने कुरा हुन्छ, र त्यसपछि चाहिँ बर्निङ भन्ने कुरा हुन्छ, जुन कुरा नराम्रो कुराहरू भुस अथवा केही कुराहरू हुन्छ त्यसलाई जलाइन्छ र अर्को बालीको लागि चाहिँ तयार गरिन्छ बारी होइन। अनि कटनी भन्ने बित्तिकै चाहिँ यी तिनवटा कुराहरू चाहिँ हुँदछ है, हामीले यो कुरालाई याद गर्न जरुरी छ। अब कटनीको बारेमा कतै यीशु ख्रिस्टले कटनी अथवा फसलको विषयमा कतै यीशु ख्रिस्टले केही कुराहरू बोल्नुभएको छ त? छ है, यीशुले बोल्नुभएको वचनलाई हामी हेर्नेछौँ जुन मत्ती 9:37-38 हामी पाउँदछौँ। कृपया म हाम्रो सिस्टर सुनितालाई मत्ती 9:37-38 पढिदिनको निम्ति अनुरोध गर्न चाहन्छु। हेर्नुहोस् त, यहाँनिर यीशुले चाहिँ यहाँ के भन्नुभएको छ त, हेर्नुहोस् त, तब उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो हो, यीशुले भन्नुभयो, के भन्नुभयो त भन्दाखेरि यहाँ हेर्नुहोस् त, साँच्चै फसल प्रशस्तै छ है, फसलहरू चाहिँ के छ त, प्रशस्तै प्रशस्तै छ, खेतालाहरू चाहिँ थोरै छ, यसकारण तिमीहरूले फसलका प्रभुलाई आफ्नो फस है आ उहाँले आफ्नो फसलमा खेतालाहरू पठाइदिउन् भनेर प्रार्थना गर भनेर उहाँले भन्नुभयो। अब यो फसलको विषयमा उहाँले भन्दै गर्नुहुँदाखेरि चाहिँ के यीशु ख्रिस्ट र चेलाहरूको चाहिँ धेरै बारी थियो र बारीमा चाहिँ धेरै फलहरू रोपेको थियो, अनि यो कुरा भन्न खोजेको हो यो होला होला र कि अर्कै हो, यो विषयमा चाहिँ आज हामी बुझ्न जाँदैछौँ है त। अब अनि अर्को पदमा हामी हेर्छौँ भने मत्ती 13:39 हामीले हेर्छौँ भने चाहिँ फसल अथवा कटनी चाहिँ कहिले हुन्छ त, फसलको कटनी कहिले हुन्छ भनिकन यीशु ख्रिस्टले नै बताउनु भएको छ। आउनुहोस् हामी त्यो पदलाई पनि हेर्नेछौँ। ब्रदर अनिल मत्ती 13:39 पढिदिनु होइन, म अनुरोध गर्न चाहन्छु। हेर्नुहोस् त, यहाँ के लेखिएको छ त भन्दाखेरि बाली कटनी अथवा फसल कटनी गर्ने चाहिँ के हो त, कटनी चाहिँ संसारको अन्त हो भनेर लेखिएको छ। भनेपछि यहाँनिर हामीले अङ्ग्रेजीमा हेऱ्यौँ भने त वर्ल्ड लेखिएको छ होइन, तर हामीले एनआइभी बाइबलमा हामीले हेर्छौँ भने त्यही वर्ल्ड भन्ने शब्दलाई चाहिँ एज भनेर लेखिएको छ है। एज भनेको चाहिँ के हो त भन्दाखेरि, एज भनेको के हो त, युग होइन, एज भनेको त युग हो। अब तपाईँहरूले यहाँनिर हेर्न सक्नुहुन्छ यो चार्टमा, अब यहाँनिर त चार्ट मैले देखाइनँ तर तपाईँहरूसँग छ भने तपाईँहरूले हेर्न सक्नुहुन्छ, अनलाइनमा हुनेहरूले पनि यहाँ हाम्रो चार्टमा तपाईँहरूले हेर्न सक्नुहुन्छ। युग हेर्नुहोस् त, यहुदी युग, अनि त्यहाँ तपाईँले हार्भेस्ट भन्ने तपाईँहरूले देख्नुभयो हो, गस्पेल गस्पेल एज भनेको सुसमाचारीय युग, त्यहाँ पनि तपाईँले हार्भेस्ट देख्नुहुन्छ। अर्को चाहिँ मसाइनिक एज हो, सहस्राब्दिक युग भन्छ होइन, अथवा हजार वर्षको, त्यहाँ पनि चाहिँ के छ त भन्दाखेरि हार्भेस्ट हुन्छ, भले त्यहाँ नदेखाए तापनि त्यहाँ पनि हार्भेस्ट चाहिँ हुन्छ। भनेपछि अन्तमा, युगको अन्तमा भनेपछि यहुदी युगको है, त्यसपछि सुसमाचारी युगको र मसाइनिक एज सहस्राब्दी युगको अन्तमा चाहिँ के हुने रहेछ त भन्दाखेरि कटनी हुने रहेछ। आमेन, बुझ्दै हुनुहुन्छ? यसै कारणले गर्दा उहाँले के भन्नुभयो, फसल कटनी चाहिँ युगको अन्त हो भनेर उहाँले भन्नुभयो। भनेपछि यी विषयमा आज हामी थ्री हार्भेस्ट, बाइबलले चाहिँ हामीलाई चाहिँ तिनवटा, तिन कटनी अथवा फसल र फसलको कटनी बारे चाहिँ हामीलाई बताउँदछ। अनि त्यही विषयमा चाहिँ अब हामी एक एकवटा गरेर हामी हेर्नेछौँ। पहिले यहुदी युगको फसल अनि कटनी, होइन, त्यसपछि गस्पलेज यानि कि सुसमाचारीय युगको फसल कटनी, र अर्को चाहिँ सहस्राब्दी मिलेनियल एज भन्छ अनि त्यसको पनि फसल र कटनीको विषयमा आज हामी वचनलाई सुन्नेछौँ। पहिले हामी यहुदी युगको विषयमा हामी हेर्नेछौँ, है त, यहुदी युगको कटनीको विषयमा। ल आउनुहोस्, यो चाहिँ मत्ती 3:12 अथवा 3 अध्यायमा उल्लेखित गरिएको छ, जुन हामी अब पढ्नेछौँ। ब्रदर जोएललाई मत्ती 3:12 पढिदिनुहुन म अनुरोध गर्न चाहन्छु। हेर्नुहोस् त, यहाँ 12 पदमा हामीले हेऱ्यौँ भने चाहिँ यहाँ के छ त, उहाँले उहाँको नाङ्लो उहाँकै हातमा छ भनेर लेखिएको छ, है। उहाँको नाङ्लो छ कसको, यीशु ख्रिस्टको विषयमा चाहिँ यहाँ कसले भन्दै हुनुहुन्छ यी कुराहरू, यो कसले भन्दै हुनुहुन्छ, जन द ब्याप्टिस्ट हो, बप्तिस्मा दिने योहन्नाले चाहिँ नि भन्दै हुनुहुन्छ। यहाँनिर हामीले यो कुरालाई बुझ्नु जरुरी छ। अनि उहाँले भन्दै गर्नु, उहाँकै हातमा छ भनेको यीशु ख्रिस्टको विषयमा उहाँले भन्दै हुनुहुन्छ, है, यीशु ख्रिस्टको हातमा छ नाङ्लो। अनि के भन्दै हुनुहुन्छ त्यसपछि, अनि उहाँले आफ्नो खला बिल्कुलै सफा पार्नुहुन्छ, है, राख्ने ठाउँलाई उहाँले सफा गर्नुहुन्छ, है। अनि गहुँलाई चाहिँ कहाँ राख्नुहुन्छ अरे, सुन्नुहोस् है, गहुँलाई ढुकुटीमा राख्नुहुन्छ, होइन, जम्मा पार्नुहुन्छ। अनि भुस चाहिँ उहाँले के गर्नुहुन्छ अरे, ननिभ्ने आगोमा चाहिँ उहाँले चाहिँ जलाइदिनुहुन्छ भनेर यहाँ लेखेको छ। अब हामीले कतै यीशु ख्रिस्टले चाहिँ नाङ्लो बोकेर हिँड्नु भएको हामीले देखेका छौँ? यहाँ जोन द ब्याप्टिस्टले त भन्नुभयो नाङ्लो उहाँको हातमा छ, होइन, निफन्ने नाङ्लो त उहाँको हातमा छ। हामीले देख्यौँ वचनमा कति उल्लेखित छ र उहाँले नाङ्लो बोकेर हिँड्थ्यो भनेर हातमा छ, है। त्यसो हो भने यो चाहिँ के हो त भन्दाखेरि साङ्केतिक शब्दहरूमा लेखिएको हो। आमेन, बुझ्दै हुनुहुन्छ? साङ्केतिक हो क्या यो चाहिँ, होइन, हामीले शाब्दिक अर्थ बुझ्यो भने त यीशु ख्रिस्टले साँच्चीकै नाङ्लो बोकेर हिँड्नुहुन्थ्यो। हामीले त जिजस मुभीमा पनि त हामीले देखेका त छैनौँ नि त्यो कुरा, छौँ र छैन। त्यसो भए यी कसको विषयमा चाहिँ उहाँले भन्दै हुनुहुन्थ्यो त, होइन, गहुँ भन्दै हुनुहुन्छ, गहुँ र अर्को भुस भन्दै हुनुहुन्छ। अब यो कसको विषयमा उहाँले कसलाई भन्दै हुनुहुन्छ त, अब यसको विषयमा हामी पृष्ठभूमिलाई हामी बुझ्नेछौँ, है त। यो चाहिँ मत्ती 3:7-9 हामी पाउँदछौँ। हाम्रो सिस्टर मुनालाई मत्ती 3:7-9 पढिदिनु हुन म अनुरोध गर्न चाहन्छु।
धेरैजनालाई उनको बप्तिस्मामा आइरहेका देखे, तब उनले तिनीहरूलाई भने, सन्तान हो आउन लागि
एक्सक्युज मी सिस्टर मुना, तपाईँको तपाईँको नेट एकदमै स्लो रहेछ, हामीले बुझिरहेको छैनौँ पढेको। म अरू कसैलाई नै पढ्न अनुरोध गर्न
चाहन्छु। अनि अब्राहम हाम्रा पिता हुनुहुन्छ भन्नलाई आफ्ना मनमा नसोच, किनकि म
ल हुन्छ, यहाँनिर एकदमै डिस्टर्ब भयो, माफ गर्नु होला है, नेट स्लो छ रहेछ, त्यही भएको कारणले गर्दा समस्या हुन गयो। हुन्छ, यहीँनिर म तपाईँहरूलाई अनुरोध गर्न चाहन्छु, हाम्रो ब्रदर अमरलाई मत्ती 3:7-9 पद पढिदिनु हुन अनुरोध गर्न चाहन्छु।
मनमा नसोच नसोच, किनकि म तिनीहरूलाई भन्दछु परमेश्वरले ढुङ्गाहरूबाट अब्राहमका निम्ति सन्तानहरू उत्पन्न गर्न सक्नुहुन्छ।
हेर्नुहोस् त, यहाँ अब हामीले हेर्छौँ भने यहाँ कसलाई भन्दै हुनुहुन्छ हुनुहुँदो रहेछ त यहोन्नाले, कसलाई? शास्त्री र फरिसीहरूलाई चाहिँ यहाँ भनिराखेको है, सद्दुकी र फरिसीहरू, होइन, फरिसी र सद्दुकीहरूमध्ये धेरैजनालाई भनेर यहाँनिर उल्लेखित गरिएको हामी पाउँदछौँ। अनि यहाँ के लेखेको छ त, हे विषालु साँपका सन्तानहरू, आउन लागेको क्रोधबाट भाग्न कसले तिमीहरूलाई चेतावनी दियो भनेर चाहिँ यहाँ कसलाई भन्दै हुनुहुन्छ त भन्दाखेरि, शास्त्री फरिसी, यो फरिसी र सद्दुकीहरूलाई उहाँले भन्नुभएको हो। त्यसो भए यहाँनिर चाहिँ उहाँले भन्न खोज्नु भएको चाहिँ कसलाई रहेछ त, सद्दुकी फरिसीहरूलाई रहेछ। हेर्नुहोस् है त, अब यो कन्टेक्स्ट हामीले बुझ्यौँ, अब यसको विस्तृत हामी हेर्ने छैनौँ। अब अर्को 10 पद पनि हामी हेर्नेछौँ, 10 पद पनि हाम्रो ब्रदर अनिलले पढिदिनुहोस् त। हजुर, हेर्नुहोस् त, यहाँ के भनेको छ त भन्दाखेरि, फलको कुरा गरिएको छ होइन यहाँनिर, यहाँ के भनेको छ त भन्दाखेरि हेर्नुहोस् त, अनि अहिले पनि रुखहरूको जरामा बन्चरो राखिएको छ। कहाँ राखिएको छ रे? जरामा, जरामा है, ट्रङ्कमा है, ट्रङ्कमा उ गऱ्यो भने त, रुखलाई काट्यो भने त फेरि आउँछ नि होइन, तर यहाँ चाहिँ कहाँनिर परेको छ रे बन्चरो चाहिँ? जरामा, जरामा परिसकेपछि आउँछ, पलाउँछ होला, सकिन्छ नि होइन, हो, जरामा बन्चरो परिसकेको छ भनेर चाहिँ उहाँले भन्दै हुनुहुन्छ। अब हेर्नुहोस् है त, अब के हो त यो, साँच्चीकै उहाँले रुखलाई नै भन्नुभएको हो त होइन, रुखलाई भन्नुभएको हो र, कि कसलाई हो त भन्दाखेरि, अब हामीले अघि नै हेरिसकेका छौँ, यो साङ्केतिक अर्थ, ए साङ्केतिक शब्द हो। त्यसो हो भने त्यसको चाहिँ के छ त, अर्थ छ। त्यसो भए रुखले चाहिँ के कुरालाई जनाउँदछ त भन्दाखेरि, राइचस पिपल, जुन कुरा धर्मी व्यक्ति भनेर चाहिँ जनाउँदछ। अब हामीले भजन सङ्ग्रह 1:1 हामीले हेऱ्यौँ भने के पाउँदछौँ त, धन्य त्यो व्यक्ति जो दुष्टहरूको सल्लाहमा हिँड्दैन होइन, उनीहरूको बाटोमा हिँड्दैन हो, अनि जसले चाहिँ परमेश्वरको वचनलाई चाहिँ दिनरात मनन गर्दछ, तिनीहरू चाहिँ कस्तो हो रे, तिनीहरू चाहिँ कस्तो हो, किनारमा रोपेको हो, रुख जस्तो हो भनेर त्यहाँ लेखिएको छ। आमेन। त्यसो भए त्यो रुखले चाहिँ के कुरालाई जनाउँछ त, धर्मी। अब इजरायलीहरू कसरी धर्मी भए त, इजरायली व्यक्तिहरू कसरी धर्मी थिए त भन्दाखेरि है, कसरी, किनभने उनीहरूले पाप गर्दथ्यो र अनि एक वर्षको पापको निम्ति चाहिँ क्षमा माग्नको निम्ति चाहिँ महान पुजारीले हो कि होइन, महापुजारीले चाहिँ के गर्नुहुन्थ्यो त भन्दा, हरेक वर्ष चाहिँ प्रायश्चितको दिनमा चाहिँ नि गएर चाहिँ होइन, सबैको आफ्नो र सबै इजरायलीहरूको लागि चाहिँ के गर्नुहुन्थ्यो, क्षमा माग्नुहुन्थ्यो र त्यो बलि चढाउनुहुन्थ्यो। यसै कारणले गर्दा चाहिँ उनीहरू के थिए त, धर्मी थिए। अनि यो रुखले चाहिँ इजरायल जातिलाई जनाउँदछ। अब हेर्नुहोस् है, अब यहाँ अरू के चलाएको छ त भन्दाखेरि, आगो पनि चलाएको छ हो, आगो चलाएको छ कि छैन, आगो भन्ने शब्द काटेर ढालिन्छ र आगोभित्र फालिन्छ भनेर भनिएको छ। अब आगो भन्ने शब्दको पनि के छ त भन्दा, यसको पनि अर्थ छ। त्यसो भए आगोले चाहिँ के कुरालाई जनाउँछ त भन्दा, रात अफ गड, परमेश्वरको रिसलाई, परमेश्वरको क्रोधलाई जनाउँदछ। हामीले याद गर्नुपर्ने कुरा जुन सपन्या 3:8 हामी पाउँदछौँ तपाईँहरूले लेखेर राख्नुहोस्। अनि बाइबलमा धेरै ठाउँमा हामी पाउँदछौँ आगोले चाहिँ के कुरालाई जनाउँदछ त भन्दा परमेश्वरको न्यायलाई अथवा परमेश्वरको क्रोधलाई जनाउँदछ। अनि यही कुरा त मत्ती 3:7 पनि त लेखेको छ नि, होइन र? आउन लागेको क्रोधबाट चाहिँ नि तिमीहरूलाई भाग्न कसले प्रेरित गर्दैछ भनेर त त्यहाँ योहन्ना, होइन, योहन्नाले पनि त भन्नुभएको छ नि, छैन र? बत्तिसमा दिने योहन्नाले हो। अब यति मात्र होइन, यति मात्र होइन, उहाँले चाहिँ अझै अब के हुन्छ त भन्ने कुरालाई अझै उहाँ योहन्नाले भन्नुभएको छ, जुन हामी मत्ती 3:11 हामी पाउँछौँ। मत्ती 3:11 पद हाम्रो सिस्टर रोमीलाई पढिदिन हुन म अनुरोध गर्न चाहन्छु। अब यहाँ के लेखिएको छ, दुईटा कुरा यहाँनिर हामी पाउँदछौँ। हेर्नुहोस् है, योहन्नाले के गवाही दिँदै हुनुहुन्छ त भन्दाखेरि नि, हेर्नुहोस् त, पश्चातापको निम्ति म तिमीहरूलाई पानीमा बत्तिसमा दिन्छु भनेपछि योहन्नाले दिनुभएको बत्तिसमा चाहिँ के को रहेछ त भन्दा पश्चातापको बत्तिसमा रहेछ, हो नि? यहाँ प्रश्नै लेखिएको छ। अब तर जो म पछि आउनुहुन्छ, यीशु ख्रिस्टको कुरा गर्दै हुनुहुन्छ, यीशु ख्रिस्टको, अनि यहाँ उहाँ मभन्दा शक्तिशाली हुनुहुन्छ, जसको जुत्ता बोक्न लायकको म छैन। अनि यहाँ याद गर्नुहोस् है, उहाँले तिमीहरूलाई पवित्र आत्मा र आगोले बत्तिसमा दिनुहुनेछ। केले? पवित्र आत्मा र आगोले। अब पवित्र आत्मा र आगोले, अब यो चाहिँ के हुन्छ भने नि, पवित्र आत्मा र आगो भनेको चाहिँ एउटै हो, होइन? आगोले त्यही भएको कारणले गर्दा हुन्छ नि, तपाईँहरूले कतै सङ्गतिमा जानुभयो भने त्यहाँ के भन्यो हुन्छ, आगो लेऊ लेऊ आगो लेऊ भनिरहन्छ नि, होइन? सुन्नुभएको छ? आगो लेऊ हो, आगोले भरियो, यो आगो भने चाहिँ के हो त, पवित्र आत्मा हो भनेर चाहिँ बुझ्ने गरिन्छ। तर तपाईँहरूलाई म अलिकति ध्यान दिएर जुन उदाहरण म तपाईँहरूलाई अब बताउँछु, त्यो उदाहरणलाई चाहिँ ध्यान दिएर सुनिदिनु भन्न म अनुरोध गर्न चाहन्छु है। अब उदाहरणको लागि, यदि कोही मानिसले पानीमा बत्तिसमा लियो, हो, पानीमा बत्तिसमा लियो भने त्यो व्यक्ति के हुन्छ, पुरै पानीले भिजेको हुन्छ, हो कि होइन? पानीको बत्तिसमा भनेको पानीमा लिने कुरा हो, बत्तिसमा लिएपछि पानीले भिजेको हुन्छ। अब दोस्रो कुरा, पवित्र आत्माको बत्तिसमा पायो होइन भने पवित्र आत्माले भरिएको हुन्छ, राइट? हो। अब आगोको बत्तिसमा पायो भने, आगोको बत्तिसमा पायो भने के हुन्छ, आगोले भरिएको हुन्छ। आगोले भरिएर बस्न सक्छौँ हामी? सक्छौँ? आगोले भरिनु भने के हो त, आगो आयो भने त के हुन्छ, हामी त खरानी हुन्छौँ। त्यसो हो भने यो आगोको बत्तिसमा, आगोले बत्तिसमा दिनुहुन्छ भनेर भन्दै गर्दा चाहिँ पवित्र आत्माको बत्तिसमा हो भनेर हामीले बुझ्नु हुँदैन। बाइबलमा अघि नै पनि मैले तपाईँहरूलाई बताइसकेको छु, आगोले चाहिँ के कुरालाई जनाउँछ, न्यायलाई जनाउँछ, परमेश्वरको क्रोधलाई जनाउँछ। त्यसो भए हामीले के भन्दै गरेको हुन्छ, आगोको बत्तिसमा दिनु भने त मलाई आगोले नष्ट गरिदिनुहोस् भनेर जस्तै हो, यो त भनेको नै हो। यसै कारणले गर्दाखेरि हामीले यो कुरालाई बुझ्नु जरुरी छ। आमेन। बुझ्दै हुनुहुन्छ? हो। ल, अब अघि अब हामीले जुन सबैभन्दा पहिले मत्ती 3:12 पद हामीले पढ्यौँ, अब त्यो पदलाई फेरि पनि अब हामी फेरि एकपटक पढेर अब हामीले बुझ्यौँ यो कसलाई भन्नुभएको रहेछ त भन्दाखेरि, यहुदीहरूलाई, यहुदीहरूमा पनि सद्दुकी फरिसीहरूको विषयमा चाहिँ उहाँले ती सबै कुराहरू चाहिँ भनिराख्नु भएको भन्ने कुरालाई हामीले बुझिसकेका छौँ। अब हामी फेरि मत्ती 3:12 पदलाई नै हामी फेरि पढ्नेछौँ। ब्रदर जोएल पढिदिनुहोस् त मत्ती 3:12। अब यहाँनिर दुईटा कुरा उहाँले उल्लेखित गर्नुभएको छ, एउटा चाहिँ गहुँ, अर्को चाहिँ भुस। अब यो गहुँले चाहिँ एउटा समूहलाई जनाउँछ, यहुदीहरूको, इजरायलीको एउटा समूहलाई जनाउँछ भने भुसले पनि के गर्ने भयो त भन्दाखेरि एउटा समूहलाई जनाउने भयो। बुझ्दै हुनुहुन्छ? अघि उहाँले भन्दै गर्नुभएको सबै कुरा चाहिँ कसको विषयमा, मानिसहरूको विषयमा, साङ्केतिक तौरमा उहाँले बोलिराख्नु भएको थियो। बुझ्दै हुनुहुन्छ? अब गहुँले पनि एउटा केही समूहलाई जनाउने भए र भुसले पनि केही समूहलाई जनाउने भए, अब त्यस भए कसलाई जनाउँछ त गहुँले भन्यो भने, गहुँले चाहिँ, गहुँ चाहिँ कस्तो हो त भन्दा गहुँमा पुरै दाना भएको हुन्छ अनि दानाले गर्दा चाहिँ त्यसमा चाहिँ ओजन हुन्छ, हो नि, ओजन हुन्छ। र त्यो ओजन भएको व्यक्तिहरू चाहिँ साँचो इजरायलीहरू थिए, ट्रु इजरायलीहरू थिए। र भुस भनेको कस्तो हुन्छ, भुसभित्र चाहिँ हेर्दा बाहिरबाट चाहिँ केही छ जस्तो देखिन्छ होइन, तर भित्र चाहिँ के हुन्छ, खोक्रो हुन्छ क्या। त्यस्तै बाहिरबाट हेर्दाखेरि चाहिँ ओहो होइन साँच्चीकै इजरायलीहरू नै हो क्या हो भन्ने जस्तो देखिने, तर भित्र चाहिँ इनवर्डली चाहिँ खोक्रो। ती व्यक्तिहरू चाहिँ को थिए त भन्दाखेरि सदुकी फरिसीहरू थिए क्या, बुझ्दै हुनुहुन्छ? भुसले चाहिँ कसलाई जनाउने रहेछ, सदुकी र फरिसीहरूलाई, र साँचो गहुँले चाहिँ कसलाई जनाउने रहेछ, ट्रु इजरायलीहरूलाई। आमेन, बुझ्दै हुनुहुन्छ? ल अब हामी अझै अगाडि अब हामी बढौँ है त। साँचो अब विटको बारेमा हामी हेरौँ, जुन रोमी 9:6-7 पदमा हामी पाउँछौँ। हाम्रो सिस्टर रोशनी सुन्दै हुनुहुन्छ, तपाईँ कृपया पढिदिनु होला, म तपाईँलाई अनुरोध गर्न चाहन्छु। रोमी 9:6-7 पद। हुन्छ, हाम्रो सिस्टर सुनिताले पढिदिनुहोस् त। एकछिन हेर्नुहोस् त, यहाँ के लेखिएको छ, जो इजरायली वंशको हो ती सबै इजरायली होइनन्। हेर्नुहोस् है, जो नेपालमा जन्मेका हुन् उनीहरू नेपाली होइनन् भनेर भनेको जस्तै यीशु ख्रीष्ट यहाँ पावलले चाहिँ यहाँ के भन्नुभएको छ त, जो इजरायल वंशकै हो तिनीहरू नि इजरायली होइन रे, है इजरायली होइन। अब फेरि पढिदिनुहोस् त त्यसपछि। अब्राहमकै, एकछिन है, अब्राहमकै वंशको भए तापनि होइन, अब्राहमकै वंशका भए पनि यहाँ के लेखेको छ त, उनीहरू अब्राहमको सन्तान पनि होइन। अब पढिदिनुहोस् त। इसाकमा नै तिम्रो वंशको नाम लिइनेछ। अब यहाँ के भन्न खोजेको हो त भन्दाखेरि नि, साँचो इजरायली हुनु, साँचो यहुदी हुनको लागि चाहिँ नि अब्राहममा भएको विश्वास र अब्राहमले विश्वास र काम गर्नुभयो नि, ती विश्वास र काम चाहिँ हुन जरुरी थियो। आमेन। अब्राहमको वंशबाट जन्मेर मात्रै इजरायली हुने होइन, अब्राहमको सन्तान हुँदैन, तर के हुन जरुरी रहेछ त, साँचो यहुदी र साँचो अब्राहमको सन्तान इजरायली हुनको निम्ति चाहिँ अब्राहममा भएको विश्वास र अब्राहममा भएको, अब्राहमले गर्नुभएको जस्तो काम चाहिँ हुन जरुरी रहेछ। आमेन। हो, अनि अब के गर्नुभयो त उहाँले, विश्वास हामीले पढिसकेका छौँ होइन, मत उत्पत्ति 22 अध्यायमा होइन, उहाँले के विश्वास गर्नुभयो, मेरो छोरा चाहिँ, मेरो छोरालाई चाहिँ मैले बलि चढाएँ भने पनि उहाँले फेरि बौरी उठाउन सक्नुहुन्छ। आमेन। यो उहाँको विश्वास थियो। अनि त्यसपछि उहाँले काम चाहिँ के गर्नुभयो त भन्दाखेरि नि, विश्वास गर्नुभयो, यसै कारणले गर्दा त आफ्नो छोरामाथि छुरी चलाउनको लागि त तयार हुनुभयो नि। द्याट वाज द वर्क, उहाँले काम गर्नुभयो। अनि यही कुरा हामी नयाँ करारमा पनि त पाउँछौँ नि होइन र, विश्वास र काम चाहिँ हुनै जरुरी छ। विश्वास मात्र भएर पनि हुँदैन, काम मात्र भएर पनि हुँदैन भन्ने कुरा चाहिँ हामीले अध्ययन गरेका पनि छौँ। ल त्यसो भए, साँचो इजरायली हुनको निम्ति विश्वास, अब्राहमको विश्वास र ती साथसाथै काम पनि हुन जरुरी रहेछ। यसै कारणले गर्दाखेरि नि, नाथानियल भन्ने एउटा व्यक्ति छ, आउँदै गर्दा यीशुको नजिक आउँदै गर्दाखेरि चाहिँ यीशुले के भन्नुभयो, हेर साँचो इजरायली, आमेन, साँचो इजरायली, यीशुले भन्नुभएको छ क्या, साँचो इजरायली होइन। पढिदिनुहोस् त पहिलो योहन्ना 1:47, हाम्रो ब्रदर अमर पढिदिनुहोस् त, योहन्ना 1:47। योहन्ना 1:47 हेर्नुहोस् त, हेर साँच्चै एकजना इजरायली जसमा छल छैन भनेर चाहिँ उहाँले भन्नुभयो। अब साँचो इजरायलीले चाहिँ के कुरालाई जनाउने रहेछ, यिनीहरू चाहिँ विटमा पर्ने रहेछ क्या, विट जसको चाहिँ के छ, फसल गरुङ छ, ओजन छ, आमेन हो। यो चाहिँ सच्चा इजरायलीलाई भनेको हो। अब जुन चाहिँ खोक्रो थियो, खोक्रो, अब यो खोक्रो चाहिँ के हो त, भुस, भुसले कसलाई जनाउँछ, अघि हामीले हेरिसकेका थियौँ, उनीहरू चाहिँ सदुकी फरिसीहरू। कसरी त भन्दाखेरि हामीलाई थाहा छ सदुकी फरिसीहरू चाहिँ कस्तो व्यक्तिहरू थिए त भन्दाखेरि, अरूले सुनोस् भनेर ठुल्ठुलो स्वरले प्रार्थना गर्ने, होइन, हेर्दाखेरि त धर्मी देखिन्छ नि बाहिरबाट, होइन र, प्रार्थना गर्दैछ धर्मी देखिन्छ, तर भित्र चाहिँ के थिएन त भन्दा त्यो हृदय, होइन, त्यो विश्वास, त्यो चाहिँ उनीहरूमा थिएन, होइन। अनि अझै अरू पनि दान दिँदाखेरि चाहिँ सबैले देखोस् भनेर चाहिँ होइन तुरै फुकेर दान दिने गर्थ्यो, यो पनि बाइबलमै लेखिएको छ, छैन र। अनि यसै कारणले गर्दा यसुले के भन्नुभयो, तिमीहरू दान दिँदाखेरि कसरी देऊ त भन्दाखेरि कसैले नदेख्ने गरेर देऊ, प्रार्थना गर्दा कसरी गर, गुप्तमा प्रार्थना गर भनेर, होइन। अनि कसले सुन्नुहुन्छ, परमेश्वरले सुन्नुहुन्छ, पिताले सुन्नुहुन्छ भनेर उहाँले भन्नुभएको छ। अनि लुका 11:52 पदमा हामीले हेर्छौँ भने चाहिँ यिनीहरू चाहिँ कस्तो व्यक्तिहरू हो त भन्दाखेरि नि, आफू पनि स्वर्गको राज्यमा नछिर्ने, अरूलाई पनि छिर्न नदिने। किन त, किनभने समाज शक्ति चाहिँ यिनीहरूले चाहिँ के गरिदिएको थियो त भन्दाखेरि अन्धत्वलाई दिएको थियो। यिनीहरू हेर्दाखेरि बाहिरबाट हेर्दा एकदमै धर्मी देखिने, तर भित्र चाहिँ त्यो थिएन। अनि यसै कारणले गर्दा भुस भनेर चाहिँ यहाँनिर उनीहरूलाई भनिएको छ, है। अब तपाईँहरूलाई म मत्ती 23:25 पद पढिदिनु हुन म अनुरोध गर्न चाहन्छु, हाम्रो ब्रदर अनिललाई, मत्ती 23:25 पद। तपाईँहरूले मत्ती 23 पढ्नुभयो भने चाहिँ त्यहाँ धिक्कार शास्त्री फरिसीहरू, धिक्कार शास्त्री फरिसीहरू भनेर चाहिँ देखेको पाउनुहुन्छ, हेर्नुहोस् है। तपाईँहरूले घरमा गएर मजाले अध्ययन गर्नुहोस्। अहिले चाहिँ मत्ती 23:25 पद पढिदिनुहोस् ब्रदर अनिल। हेर्नुहोस् त यहाँ के लेखेको छ त भन्दाखेरि, भाँडाकुँडाको कचौरा थालको चाहिँ बाहिर चाहिँ धुने, बाहिरबाट धोएपछि कस्तो देखिन्छ त, टलक्क टल्के जस्तो देखिन्छ नि, होइन, हो कि होइन। बाहिरबाट माझेपछि टलक्क हुन्छ, तर भित्र हेर्दाखेरि चाहिँ के छ त, फोहोरे गएकै छैन, किन, बाहिर मात्र धोएको छ। हो, शास्त्री फरिसीहरू चाहिँ यस्तै थिए, बाहिरबाट हेर्दा चाहिँ टलक्क टल्केको छ, होइन, उनीहरूको शास्त्री फरिसीहरूले लाउने, होइन, के कस्तो हुन्छ, कपडाहरू लगाएको छ, होइन, एकदमै हेर्दा बाहिरबाट टलक्क टल्केको धर्मी देखिन्छ, तर भित्र चाहिँ के छ, फोहोरै फोहोर। भित्र माझेन भने हुन्छ, हुँदैन नि, होइन, बाहिर मात्रै माझेको, बाहिर मात्रै टल्काइएकाहरू थिए। अनि 27 पद पनि पढिदिनुहोस् त ब्रदर अनु। हजुर, हेर्नुहोस् है, यहाँ शास्त्री फरिसीलाई केसम्म भन्नुभएको छ उहाँले, तिमीहरू त नि चियानमा चुना लगाए, सेतो चुना लगाएको जस्तो हो। अब हेर्नुहोस् त, चियानमा चाहिँ के हुन्छ, बाहिरबाट एकदमै सलगको चुना लगाएर राख्दाखेरि त सेतो सफा देखिन्छ नि, होइन, हो नि, तपाईँहरूले देख्नुभयो होला। अब हाम्रो यहाँ खासै त्यस्तो नभए नि हामीले कतै न कतै देखेका त छौँ। अब हेर्नुहोस् है, त्यहाँनिर यस्तो चुना लगाएर सेतो देखिने, तर त्यहाँ भित्र त के हुन्छ त, शरीर राखेको हुन्छ, जुन चाहिँ के भइसकेको हुन्छ त, कुहिएर, होइन, हड्डी मात्र बसेको हो, यस्तो भन्दै हुनुहुन्छ उहाँले। बाहिरबाट हेर्दा तिमीहरू सनाक सिनिक सेतो देखिन्छौ, तर हृदयमा चाहिँ तिमीहरू कस्तो छौ त, यस्तै मुर्दाहरू जस्तो, हड्डी भएको, होइन, हड्डी कुहिएको, फोहोर, यस्तो छौ भनेर चाहिँ उहाँले भनिराख्नु भएको छ। त्यसो भए भुसले चाहिँ कसलाई जनाउने रहेछ त भन्दाखेरि, शास्त्री फरिसी सदुकी फरिसीहरूलाई। ल, अब हामीले दुईवटा भागलाई हामीले हेऱ्यौँ, होइन त, विट विटले कसलाई जनाउने छ? साँचो यहुदी जससँग के छ? अब्राहमको विश्वास पनि छ, काम पनि गर्दछ, होइन? बाहिरीबाट पनि उस्तै, भित्रीबाट पनि उस्तै, आमेन। बाहिरी भित्री उस्तै भयो। तर भुसले चाहिँ कसलाई जनाउँछ त भन्दाखेरि, बाहिरबाट चाहिँ केही छ जस्तो देखिने, होइन, तर भित्र चाहिँ खाली चाहिँ शास्त्रीय फरिसीहरूलाई। अब त्यति मात्र होइन, अनि यहाँ के लेखेको छ त भन्दाखेरि, उहाँको हातमा चाहिँ नाङ्लो छ भने, अघि नै मैले भनिसकेँ नाङ्लो भने साँच्चीकै नाङ्लो लिएर उहाँले हिँड्नु भएको छैन। तर अब यो नाङ्लो चाहिँ के हो त भन्दाखेरि, यो नाङ्लो चाहिँ परमेश्वरको वचन हो, आमेन। यो नाङ्लो चाहिँ के हो त? परमेश्वरको वचन। कसरी? किनभने उहाँले जब वचन बोल्नुभयो नि, मान्छेहरू दुई भागमा बाँडिहाल्थे क्या, कसैले ग्रहण गर्थे, कसैले ग्रहण गर्दैनथे। ग्रहण गर्ने व्यक्तिहरू चाहिँ को भयो त अन्त? साँचो गहुँहरू भए। र ग्रहण नगर्ने व्यक्तिहरू चाहिँ को भयो त भन्दा, भुसहरू, जुन चाहिँ शास्त्री फरिसी सदुकी फरिसीहरू थिए, जुन बाइबलमा हामी प्रष्टै पाउँदछौँ। हेर्नुहोस् त, लुका 4:28-30 पद ब्रदर अनिल छिट्टो गरिकन पढिदिनुहोस् त, अनि अर्को पद चाहिँ लुका 4:22 चाहिँ हाम्रो ब्रदर जोएललाई पढिदिनु होला, म अनुरोध गर्न चाहन्छु। लुका 4:28-30, यो चाहिँ यीशु ख्रीष्टले पहिलो पटक वचन बोल्दै हुनुहुन्थ्यो। अब लुका 4:22 पनि पढिदिनुहोस् त, दुईवटा ग्रुप तपाईँहरूले देख्नुभयो यहाँनिर। यसुले के बोल्नु हुँदाखेरि, यसुले वचन बोल्नु भएको नि त, हो, त्यो फ्यान चाहिँ, फ्यान अङ्ग्रेजीमा फ्यान भनेको छ, अनि नेपालीमा नाङ्लो, त्यो नाङ्लो चाहिँ के रहेछ त भन्दा परमेश्वरको वचन। जब उहाँले बोल्नुभयो नि, दुई ग्रुप, दुई भाग भइहाल्यो के, दुई भाग भइहाल्यो। एउटाले चाहिँ के भन्दैछ, मत्ती 4:22 हेर्नुहोस् त, यहाँ हेर्नुहोस् त के लेखेको छ, अनि सबैले उहाँको बारेमा गवाही दिएर उहाँको मुखबाट निस्केका अनुग्रहपूर्ण वचनमा सबै छक्क परे। ओहो, कस्तो कृपालु, कस्तो अनुग्रहपूर्ण वचन बोल्नु भएको, के यो व्यक्ति चाहिँ उसको छोरा होइन र, युसुफका छोरा होइनन् र भनेर यहाँनिर कोही व्यक्तिहरूले चाहिँ सरेन्डर गरेको छ परमेश्वरको वचनमा भने, अर्को व्यक्तिहरू छ, जो व्यक्तिहरू चाहिँ सबै वचन सुनेपछि के भएको छ, रिसले चुर भएर चाहिँ होइन, यसुलाई त के गर्न लागेछ त भन्दाखेरि नि, त्यो डाँडाबाटै फालिदिनु लागेछ क्या। अनि त्यो बेलामा यसु ख्रिस्ट के गर्नुभयो, सुरुक्क निस्केर चाहिँ जानुभएको छ। हो, अघि जसरी हामीले हेऱ्यौँ, उहाँसँग के छ, नाङ्लो छ, नाङ्लोले चाहिँ भुस र गहुँलाई छान्नुहुन्छ भनेको चाहिँ उहाँको वचनले छान्नुहुन्छ भनेर भनिएको हो। आमेन, हालेलुया। यस्तो अरू पद पनि छ, जुन चाहिँ योहन्ना 7:46-48 हामी त्यो कुरालाई पाउँछौँ, अर्को चाहिँ योहन्ना 12:42-43 पनि हामी यही कुरा पाउँदछौँ। तपाईँहरूले है टिपेर राख्नुहोस् र तपाईँहरूले घरमा गएर पढ्नुहोस् है त। अब त्यति मात्र होइन, अनि यहाँ के लेखिएको छ त, अब फेरि हामी मत्तीको 3 अध्यायमा आउँ त, अब हामी मत्ती 3:21 माफ गर्नु होला, 11, उहाँले चाहिँ के गर्नुहुन्छ अरे त भन्दाखेरि, पवित्र आत्मा र आगोले बप्तिस्मा दिनुहुन्छ भनेर यहाँ भनिएको छ। अब जुन विट क्लासको व्यक्तिहरू छ नि, साँचो यहुदीहरू, साँचो इजरायलीहरू, उनीहरूलाई चाहिँ के भयो त भन्दा, पवित्र आत्माको बप्तिस्मा पाए। कहिले 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 त, पेन्टिकोसको दिनमा हो नि, हो, पेन्टिकोसको दिनमा चाहिँ पवित्र आत्माको चाहिँ बप्तिस्माले चाहिँ भरिएकोहरू, यहुदीहरू, साँचो यहुदी, साँचो इजरायलीहरू, र शास्त्रीय र फरिसीहरू चाहिँ, शास्त्रीय र फरिसीहरूले पनि पवित्र आत्मा पाएर पाएन, उनीहरूले चाहिँ के भयो त भन्दाखेरि, आगो आयो क्या, आगोको बप्तिस्मा। त्यो आगोको बप्तिस्मा भनेको के हो? अघि नै हामीले अर्थ हेरिसकेका छौँ, त्यो भनेको चाहिँ न्याय, परमेश्वरको क्रोध चाहिँ उनीहरूमा पर्यो। अब कसरी त भन्दाखेरि, जब उनीहरूले चाहिँ के गरे त भन्दाखेरि, हामीले प्रशस्तै पाउँदछौँ होइन, यसको यसको ऊ चाहिँ कसलाई परोस्, यसको रगतको होइन न्याय चाहिँ हामीमा आओस् के, यसको चाहिँ होइन हामीले हामीमा परोस् र हाम्रो सन्तानहरूमा परोस् भनेर चाहिँ नि धेरैजनाले भनेको थियो। र साथसाथै के पनि भएको थियो त भन्दाखेरि, उनीहरू चाहिँ सबै कुरा चाहिँ होइन शास्त्री फरिसीहरूले चाहिँ ती कुराहरूमा चाहिँ त्यागेका थिए यीशु ख्रीष्टलाई, यसै कारणले गर्दाखेरि चाहिँ उनीहरू चाहिँ हुनै सकेन। अनि के भयो त यहाँ अन्तिममा आएर भन्दा 70 AD चाहिँ नि के भयो त भन्दा, यरुसलेम चाहिँ तहस नहस भयो, यरुसलेमलाई चाहिँ जलाइयो होइन। अनि त्यो जलाउँदै गर्दाखेरि चाहिँ उनीहरूको क्रोध, परमेश्वरको क्रोध चाहिँ कसमा पर्यो, ती व्यक्तिहरूमा पर्यो, जुन कुरा हामीले अगमवाणीका पुस्तकहरूमा पनि हामी पाउँदछौँ र पहिलो थेसलोनिकी 2:15-16 पनि हामी पाउँदछौँ। पढिदिनुहोस् त हाम्रो सिस्टर सुनिता, पढिदिनुहोस् त पहिलो थेसलोनिकी 2:15-16। अनि तपाईँले यहाँ चार्टमा पनि देख्न सक्नुहुन्छ, हो त्यो डट राखिएको छ नि, हो त्यहाँनिर चाहिँ त्यहाँनिर पऱ्यो, त्यो चाहिँ 70 AD उयसमा जुविस एज र गस्पेल एजको उसमा डट लाइन देख्नुभयो त्यो चाहिँ। ल भोलि पर्सि हामी त्यसको बारेमा पनि अध्ययन गर्छौँ नि। बहिनी पढिदिनुहोस् त, तिनीहरूमाथि के आएको छ, भयानक क्रोध आएको छ, जुन चाहिँ 70 AD पुरा भयो। अनि यो चाहिँ के थियो त भन्दाखेरि, गहुँ र भुसको विषयमा थियो। यो चाहिँ के भयो, यहुदी युगको फसल र कटनीको विषयमा थियो। अब हामी अर्को गस्पल एजमा हामी जानेछौँ, सुसमाचारीय युग, जसको विषयमा चाहिँ हामी कहाँ पाउँदछौँ त भन्दाखेरि, मत्ती 13 हामी पाउँदछौँ। मत्ती 13:24-30 हामीले हेर्छौँ भने चाहिँ त्यहाँनिर एउटा के छ त, दृष्टान्त छ। त्यो दृष्टान्त चाहिँ गहुँ र सामाको दृष्टान्त हो। के को दृष्टान्त हो, गहुँ र सामा, है गहुँ र सामा, हामीले यो बुझ्न जरुरी छ। अनि हामीले अध्ययन हामीले धेरै पटक हामीले पढि पनि सकेका छौँ, यसको अर्थ र यसको यसले भन्न खोजेको के हो त भन्ने विषयमा चाहिँ हामी जानेछौँ है त। अनि जसको अर्थ चाहिँ, यीशुख्रीष्ट स्वयंले मत्ती 13:37-43 पदमा चाहिँ उहाँले नै अर्थ भन्नुभएको छ। आउनुहोस् अब हामी अगाडि बढौँ है त। अब यहाँनिर के छ त भन्दाखेरि, पहिलो कुरा चाहिँ यहाँनिर छर्ने, बिउ छर्ने कुरा गरिएको छ, हो बिउ छर्ने, जुन कुरा हामी 37 हामी पाउँदछौँ। हाम्रो ब्रदर अनिल पढिदिनुहोस् त 37:37। असल बिउ छर्ने चाहिँ को हो रहेछ त, मानिसका पुत्र, अनि यीशु ख्रीष्ट बिउ चाहिँ के हो त, परमेश्वरको राज्यको वचन हो होइन। अब कहाँ छर्नु भयो त, अब 38 पनि पढिदिनुहोस् त, एकछिन, बारी चाहिँ के हो त, संसार हो। भनेपछि यीशु ख्रीष्ट र यीशु ख्रीष्टको सबै चेलाहरूले चाहिँ के गरे त, सबै ठाउँतिर गएर चाहिँ परमेश्वरको राज्यको वचनहरू चाहिँ के गरे त, रोपे। बुझ्दै हुनुहुन्छ, ल अब यो रोप्नु भयो उहाँहरूले। अनि त्यसपछि के भयो त भन्दाखेरि चाहिँ, हामीले प्याराबल्समा हेर्छौँ भने चाहिँ, दृष्टान्तमा हेर्छौँ भने चाहिँ, सुतेको बेलामा होइन, सुतेको बेलामा चाहिँ के भयो त भन्दाखेरि, मानिसहरू सुतेको बेलामा उनका शत्रु आयो र गाउँको बिचमा सामा छर्यो र गयो भनेर भनेको छ क्या, सुतेको बेलामा। अब यो सुतेकोले के कुरालाई अर्थलाई जनाउँदछ त, सुत्नुले चाहिँ बाइबलमा चाहिँ मृत्युलाई देखाउँदछ होइन। त्यसै कारणले गर्दा त प्रभुमा सुत्नु भयो भनेर हामी भन्दछौँ होइन, सुत्नुले चाहिँ मृत्युलाई जनाउँदछ। त्यसो भए जब है यीशुको चेलाहरू एकदमै ट्रु विटनेसहरू चाहिँ होइन, उनीहरू चाहिँ के गर्नुभयो त, मर्नुभयो, त्यस पश्चात त के भयो त भन्दाखेरि उसको शत्रु होइन को त डियाबोलस भनेर यहाँ लेखेकै छ. अनि आयो होइन डियाबोलस आएर चाहिँ के गर्यो त गहुँको बिचमा चाहिँ के रोपेर गयो सामा. अब हेर्नुहोस् है यहाँ त हामीले एकदम याद गर्नुपर्ने कुरा चाहिँ विटले चिल्ड्रेन अफ गडलाई परमेश्वरको सन्तानलाई जनाउँछ, टेयर्सले चाहिँ कसलाई जनाउँछ त टेयर्स टेयर्स भनेको सामाले चाहिँ दुष्टको सन्तानलाई जनाउँदछ. अब यहाँ हामीले एकदमै याद गर्नुपर्ने कुरा चाहिँ नि दुष्टले आएर चाहिँ नि सामा चाहिँ अरू ठाउँहरूमा गएर रोपेको होइन के अरू ठाउँमा गएर रोपेको होइन अरू भन्नुको मतलब अरू व्यक्तिहरू जस्तै होइन अरू को पर्छ त मुस्लिम्स होइन हिन्दुज बुद्धिस्टहरूकोमा गएर चाहिँ रोपेको होइन क्या उसले, तर कहाँ रोप्यो त जहाँ जुन ठाउँमा यीशु ख्रिस्टले र यीशुको चेलाहरूले रोपेका थिए नि परमेश्वरको राज्यको वचन त्यहीँनिर आएर चाहिँ सामा रोपेको हो क्या. बुझ्दै हुनुहुन्छ? अब सामा भनेको सामा चाहिँ के हो त हेर्नुहोस् है त सामा चाहिँ के हो त सामा भनेको चाहिँ डुप्लिकेट कुरा क्या. गहुँ र सामा उस्तै उस्तै देखिन्छ तर अघि नै हामीले हेरिसकेका छौँ सामाको सामामा पनि के हुन्छ फल गहिरो एकदमै राम्रो फल फल्दैन त्यही भएर ठाडो ठाडो हुने, तर गहुँ चाहिँ के हुन्छ झुक्छ क्या अनि यसरी थाहा पाइहाल्छ गहुँ कुन हो. अनि त्यो सामा चाहिँ कालो कालो पनि हुन्छ. सामा खायो भने चाहिँ के हुन्छ सामा खायो भने चाहिँ मान्छेलाई भमिट हुने पोइजनस हो क्या सामा चाहिँ. बुझ्दै हुनुहुन्छ? सामा चाहिँ पोइजनस हो तर गहुँ खायो भने के हुन्छ हेल्दी. गाउँ त हेल्दी हो नि त होइन हो यो कुरा हो. अब कहिले भयो त अब सामाले चाहिँ के कुरालाई जनाउँछ त भन्दाखेरि नि अघि हामीले हेरिहालेँ यो चाहिँ फल्स डक्ट्रिनहरू हो क्या. त्यही भएर दुष्टले चाहिँ कहाँ आएर रोप्यो त फल्स डक्ट्रिन भन्दा जहाँ चाहिँ यीशु ख्रिस्टले र यीशु ख्रिस्टको चेलाहरूले परमेश्वरको सच्चा वचन रोपेका थिए त्यहीँनिर आएर चाहिँ दुष्टले चाहिँ धमिलाउने काम गर्यो. यसै कारणले गर्दाखेरि हामीले हेरिसकेका छौँ धेरै त हामीले पढि पनि सकेका छौँ हेल होइन नरक कस्तो ठाउँ हो भनेर हामीले हेऱ्यौँ. हजुर नरक भनेको ग्रेभ हो होइन जुन अवस्थामा मान्छेको मृत्यु हुँदछ मृत अवस्था होइन र त्यो गाडिने ठाउँ नै हेल हो भनेर बाइबलले सिकाउँदछ. तर दुष्टले चाहिँ के भनेर सिकाए त भन्दाखेरि के भनेर आयो त भन्दाखेरि हेलकै फेरि डुप्लिकेट लिएर आइदियो क्या. अनि त्यो डुप्लिकेट चाहिँ के हो त हेल भनेको यस्तो ठाउँ हो जहाँ चाहिँ एकदमै मान्छेलाई चाहिँ तडपाइन्छ कहिले पनि मर्दैन आगो आगो हुने ठाउँ हो भनेर चाहिँ यस्तो डुप्लिकेट कुराहरू चाहिँ नि रोप्यो के. अब हेल सोल सोल भनेको के हो त सोल मर्छ कि बाँच्छ अनन्त अनन्तको लागि सोल डाइज हामीले पढ्यो होइन प्राण मर्छ भनेर हामी बाइबलमा त प्राण मर्छ भनेर भनेको छ. तर यहाँ बाहिर त के हामी के सुन्छौँ त अह मर्दैन के हुन्छ प्राण त घुमिहिँड्छ कहिले पनि मर्दैन होइन हो यस्तो यस्तो धेरै फल्स डक्ट्रिनहरू चाहिँ के भयो त भन्दाखेरि नि कन्टेस्टाइन भन्ने एउटा रोमी साम्राज्यको एउटा एम्पायरको समयमा चाहिँ सबै कुराहरू चाहिँ फस्टाउँदै गयो. जुन आउने दिनमा हामी एन्टिक्राइस्ट भन्ने च्याप्टर्समा हामी विस्तृत रूपमा प्रभुको योजनामा हामी अनुग्रहमा हामी अध्ययन गर्ने नै छ हो. त्यही भएको कारणले गर्दा जहाँ चाहिँ परमेश्वरको साँचो वचन रोपिएको थियो त्यहीँनिर चाहिँ दुष्टले चाहिँ के गर्यो झुटो शिक्षाहरू झुटो डक्ट्रिन्सहरू चाहिँ रोप्यो. अनि यो कुराले चाहिँ यो कुरालाई जनाउँदछ. यसै कारणले गर्दा त्यो समयमा के भयो त ए विश्वासी भन्ने बित्तिकै चाहिँ खराब होइन कस्तो त भन्दाखेरि ए जे गर्दा पनि हुन्छ तर फादरकोमा गएर क्षमा माग्यो भने चाहिँ क्षमा हुन्छ होइन यस्तो यस्तो कुराहरू चाहिँ धेरै कुराहरू चाहिँ आउन थाल्यो. तपाईँले यहाँ देख्न सक्नुहुन्छ. अब हेर्नुहोस् है त बाइबल पनि उस्तै चलाउँछ होइन र बाइबल पनि हामीले चलाउने जस्तै उस्तै दुरुस्तै चलाउँछ तर त्यहाँ चाहिँ के छ त भन्दाखेरि शिक्षा चाहिँ छैन क्या साँचो शिक्षा चाहिँ छैन होइन साँचो शिक्षा चाहिँ छैन. तर के हो त अन्य कुराहरूलाई बढी प्राथमिकतामा राखिन्छ गाउने बजाउने रमाइलो गर्ने उफ्रिने नाचगानका कुराहरू अन्य अन्य कुराहरूलाई चाहिँ धेरै प्राथमिकतामा राखिन्छ होइन तर वचन चाहिँ कति मिनटको 10 मिनटको तर पनि के हुन्छ सबै वचन चाहिँ सत्यता छैन तर पनि मोटिभेसन गर्ने कुराहरू मात्रै हुँदछ सत्यता होइन डक्ट्रिन कहाँ छ त हेल सोल ट्रिनिटी सबैको विषयमा शिक्षा हुनु पऱ्यो नि होइन तर शिक्षा चाहिँ छैन छैन। अब यी दुईको भिन्नता चाहिँ के हो त? सामा र दृष्टान्त, ए माफ गर्नु होला, सामा र गाउँको भन्दाखेरि तपाईँले देख्न सक्नुहुन्छ दायाँपट्टि के देख्नुभयो त तपाईँहरूले? गाउँ देख्नुभयो। गाउँ चाहिँ के छ त भन्दा, गाउँ चाहिँ गोल्डन कलरको, सुनौलो कलरको हुन्छ होइन, जसमा चाहिँ दाना हुन्छ। दाना भएर चाहिँ के भएको छ त, झुकेको छ। अनि यतापट्टि त बायाँपट्टि के देख्दै हुनुहुन्छ, उस्ता उस्तै छ नि होइन देख्दा त। अनि सामा चाहिँ के छ, ठाडो परेको, त्यसमा ऊ पनि हुँदैन क्या, राम्रो फल पनि हुँदैन, फुस्रो हुन्छ क्या त्योभित्र होइन, भुस जस्तो हुने भएको कारणले गर्दाखेरि होइन त्यस्तो छ। अब जब चाहिँ गहुँमा चाहिँ के हुन्छ त भन्दाखेरि नि, विन्ड ब्लो हुन्छ क्या, हावा लाग्दछ, गहुँ चाहिँ के हुन्छ, सलक्क निहुरिन्छ क्या। सलक्क निहुरिन्छ भने सामा चाहिँ के हुन्छ, हलुङ्गो हुने भएको कारण ठाडो बस्छ। त्यस्तै थाहा हुन्छ गहुँ कुन हो र सामा कुन हो भने चाहिँ त्यसै थाहा हुँदछ क्या। अब यो भन्नुको मतलब के हो त, जब जब चाहिँ सत्यता चाहिँ बाँडिन्छ होइन, सत्यता विन्ड भने के हो त, सत्यता जब चाहिँ बाँडिन्छ नि, जब सत्यता आउँदछ नि, सत्यता आउँदाखेरि चाहिँ जो व्यक्ति चाहिँ ओ ल स यो वचनले चाहिँ यो कुरालाई भन्दो रहेछ, मैले यो कुरालाई चाहिँ के गर्नुपर्छ, मान्नुपर्छ भने जसले सरेन्डर गर्दछ उनीहरू चाहिँ विथ क्लासको हुँदछन्। भने जसले वचन आउँदा आउँदा पनि, सत्यता वचनैद्वारा बाइबलैबाट सुनाउँदा सुनाउँदा पनि सरेन्डर गर्दैन भने चाहिँ उनीहरू चाहिँ कस्तो हुने रहेछ त भन्दाखेरि, सामाको क्लासमा पढ्ने व्यक्तिहरू हो। अनि हामीले याद गर्न जरुरी छ, हामीले वचन त फेरि अरूले बोलेको वचन ठिक छ कि छैन भनेर त धर्मशास्त्र अनुसार हामीले बुझ्नु नै पर्छ, तर बुझिसकेर पनि ल यो नै सत्य हो भनेर हामीले चाल पाइसके पश्चात चाहिँ हामीले के गर्न जरुरी छ त, गाउँ जस्तो हामी पनि सरेन्डर गर्न जरुरी छ। आमेन, हालेलुया। गाउँले जसरी निहुरिन्छ त्यस्तै हामीले पनि निहुरिनु जरुरी छ उहाँको वचनमा। यसाया 66:2 हामीले हेर्छौँ भने चाहिँ होइन, परमेश्वरले चाहिँ कसलाई, कस्तो व्यक्तिलाई आदर गर्नुहुन्छ भनेर त्यहाँ लेखिएको छ क्या, होइन, उहाँले एकदम चूर्ण हृदय भएको व्यक्तिलाई पनि गर्नुहुन्छ भनेर भनिएको छ। तर अनि गरिबलाई पनि उहाँले प्रेम देखाउनुहुन्छ, तर त्यो व्यक्तिलाई चाहिँ कस्तो व्यक्ति, जो चाहिँ परमेश्वरको वचनमा चाहिँ कामदछ भनेर पनि लेखिएको छ। आमेन। अनि हामी चाहिँ परमेश्वरको वचनमा कामने, त्यो भन्नुको मतलब परमेश्वरको वचनले भन्दछ यो हो भनेर बाइबलले देखाउँदछ भने त्यो कुरामा विश्वास गर्ने व्यक्तिहरू हामी बन्नु जरुरी छ। आमेन, हालेलुया। ल, अब यति मात्र होइन, अनि त्यसपछि चाहिँ यहाँ के भनिएको छ त भन्दाखेरि, मत्ती 13:29 र अब हामी 30 हामीले हेर्छौँ भने चाहिँ है, मास्टरकोमा आएर चाहिँ होइन, हामीले त असल बिउ नै हामीले रोपेका थियौँ, तर के भयो त, कसरी भयो, अब हामी उखालिदिउँ, सामालाई उखालिदिउँ हामी भनेर चाहिँ नि भन्दै गर्दाखेरि चाहिँ यीशुले के भन्नुभयो, नउखाल होइन, तर उनले हेर्नुहोस् है, तर उनले भने अह न त ता सामाहरू बटुल्दा तिमीहरूले तिनीहरूको साथमा गहुँ पनि उखाल्ने छ, किनभने उस्तै उस्तै देखिने भयो होइन। यसै कारणले गर्दा अब 30 हेर्नुहोस् त, दुवैलाई बाली काट्ने समयसम्म सँगैसँगै बढ्न दियो। यसै कारणले गर्दाखेरि अहिले यति धेरै फल्स डक्ट्रिनहरू आइराखेको छ नि होइन, फल्स डक्ट्रिनहरू छ, किन उहाँले नै के भन्नुभयो, यसुले नै के भन्नुभयो, कटनी नहुन्जेलसम्म होइन, कटनी नगरुन्जेलसम्म तिनीहरूलाई सँगसँगै बढ्न दियो। यसै कारणले गर्दा हामीले छुट्याउन जरुरी छ कुन चाहिँ सत्य हो कुन चाहिँ खराब हो। आमेन, छुट्याउन जरुरी छ। हो, येशु ख्रीष्टले नै भन्नुभयो सँगसँगै बढ्न दियो, किन त भन्दा फलले थाहा हुने भएको कारणले गर्दा, फलले थाहा हुन्छ। अब हेर्नुहोस् है त, अनि यहाँ के भयो त, म बाली काट्नेलाई भन्नेछु, पहिले सामाहरू बटुल र तिनलाई जलाउनका निम्ति तिनलाई बिटा बिटा बनाऊ, तर गहुँ चाहिँ मेरो ढुकुटीमा जम्मा पार भनेर यहाँ लेखिएको छ। अब हेर्नुहोस् है, अब कतिजनालाई चाहिँ नि यो कुरा थाहा नै छैन, यसै कारणले गर्दा चाहिँ वचनले चाहिँ अहिले के भन्छ, हामी अन्तको समयमा छौँ, कटनीको समयमा छौँ, हो कटनीको समयमा छौँ हामी होइन, तर कतिजना चाहिँ अहिले के गरिरहनु भएको छ, छरेर हिँडिराख्नु भएको छ क्या, छरेर छर्नु भने के हो त, परमेश्वरको वचन होइन, अब जसले सुनेको छैन उनीहरूलाई सुनाउनु पर्छ भनेर चाहिँ सुनाउन गइराखेको छ, तर डिभाइन प्लान अफ द एजेस, परमेश्वरको दिव्य योजनामा हामीले हेर्छौँ भने चाहिँ उहाँको योजना चाहिँ अहिले के हो त भन्दा छरेका कुराहरूलाई चाहिँ अब छरेर कटनी गर्नको निम्ति तयार भएको फसलहरूलाई चाहिँ कटनी गर्ने समय चाहिँ हो। अनि यसै कारणले गर्दाखेरि अहिले सुसमाचार सुनाउँदै गर्दा मान्छेले के गर्छ, सुन्दा नि सुन्दैन, पिटै खाइराखेको अवस्थाहरू पनि छ, होइन? तर बाइबलले हामीलाई के भन्दछ, सर्प जस्तै चनाखो ढुकुर जे तिमीहरू, ढुकुर चाहिँ कस्तो सोझो हौ भनेर भनिएको छ। आमेन। सर्प जस्तै चनाको हुन हामी जरुरी छ। परमेश्वरको यो दिव्य योजनालाई हामीले बुझ्दै गर्दाखेरि चाहिँ यो समय चाहिँ कटनी गर्ने समय हो, यसै कारणले हामीले कटनी गर्न जरुरी छ। अनि यसुले पनि के भन्नुभएको छ त भन्दाखेरि नि चेलाहरूलाई भन्नुभयो, जाऊ सुसमाचार सुनौ, राज्यको सुसमाचार सुनौ, यदि तिमीहरूले भनेको कुरा सुन्दैनौ भने पैताला टकटकाएर, पैतालाको धुला टकटकाएर आऊ भनेर चाहिँ उहाँले भन्नुभयो। यसको मतलब के हो त, सुन्नेलाई सुनाऊ, नसुन्नेलाई चाहिँ कर नगर, है? यो समयमा हामीले कटनी गर्ने समय हो। आमेन। हामीले कटनी गर्नुपर्ने हुँदछ। अब हेर्नुहोस् है, अब जसरी यहुदी युगमा, सुन्नुहोस् है, यहुदी युगमा चाहिँ नि दुईवटा, यहुदी युगमा के भएको थियो त भन्दा, जसरी शास्त्री र फरिसीहरू चाहिँ येशु ख्रिस्टको सत्यताको, है, येशु ख्रिस्टको विरोधमा हुनु भनेको चाहिँ सत्यताको विरोधमा खडा भएका थिए नि, त्यस्तै अहिले गस्पेल एजमा पनि नि खडा हुँदछन् क्या मान्छे। अब हेर्नुहोस् है, यहुदीहरूको युगमा को खडा भए त, शास्त्री र फरिसी, ठुलो ठुलो पदमा भएको व्यक्तिहरू खडा भएको नि, होइन र? साधारण व्यक्तिले त ग्रहण गरे नि गरेन र? ग्रहण गरेर उनीहरू सँगसँगै, होइन, येशु ख्रिस्ट सँगसँगै हिँडे, ग्रहण गरे। त्यस्तै यहुदी, माफ गर्नलाई, गस्पेल एजमा पनि, सुसमाचार युगमा पनि यस्तै हुन्छ। कसले सत्यता, सत्यताको विरोधमा को खडा हुँदछ त भन्दा, ठुलो पदमा भएका व्यक्तिहरू, पास्टर्स, एल्डर्स, लिडर्स, होइन, यी व्यक्तिहरू चाहिँ के हुन्छ त, सत्यताको विरुद्धमा चाहिँ खडा भइराखेको हुँदछ, होइन? हामीले केही कुरालाई प्रचार गऱ्यो भने कहाँबाट पढेको, थियोलोजी कहाँबाट गऱ्यो, होइन, कहाँ छ तिमीहरूको सर्टिफिकेट, कहाँ छ, होइन, सर्टिफिकेट चाहिन्छ प्रचार गर्नको लागि भनेर नि यस्ता कुराहरूमा चाहिँ डिबेट भइराखेको हामी देख्न सक्दछौँ र हुन्छ पनि, भइराखेको छ। तर हामीले हेर्छौँ भने चाहिँ के भयो त, येशु ख्रिस्टले ती कुराहरू कहिले पनि गर्नु भएन। परमेश्वरको आत्माले, यानि कि पवित्र आत्माले भइएको कारणले गर्दा येशु ख्रिस्टले चाहिँ प्रचार गर्दै हिँड्नुभयो। आमेन। अनि त्यस्तै हामीलाई पनि परमेश्वरको आत्मा, पवित्र आत्माको चाहिँ सहायता चाहिन्छ, तब हामीले चाहिँ प्रचार गर्न चाहिँ सक्दछौँ। आमेन। अब यो कटिनी कसरी हुन्छ त भन्दाखेरि, प्रकाशको पुस्तक 14:14-16 चाहिँ नि, अनि भविष्यवाणीको रूपमा चाहिँ यहाँनिर लेखिएको छ, होइन, जुनमा चाहिँ के भनेको छ, शार्प सिकल उहाँको हातमा छ भनेर भनिएको छ। त्यो भनेको चाहिँ के हो त, हँसिया, एकदमै लाग्ने हँसिया चाहिँ उहाँको हातमा छ। अब हँसियाले चाहिँ कटनी हँसियाले चाहिँ के गर्ने रहेछ, काट्ने रहेछ क्या फसललाई, होइन? अब त्यो हँसिया के हो त, त्यो हँसियाले के कुरालाई जनाउँछ, त्यो भनेको पनि चाहिँ परमेश्वरको वचन नै हो। मत्ती 10:34-39 पदसम्म हामीले हेर्छौँ भने त्यहाँ के भएको छ, यसुले के भन्नुभयो, यस्तो नसोच कि म चाहिँ के गर्न आएँ, पृथ्वीमा शान्ति ल्याउन आएँ। यो त कसले भन्दै हुनुहुन्छ, शान्तिको राजकुमार येशु ख्रिस्टले भन्दै हुनुहुन्छ, होइन, होइन र? शान्तिको राजकुमार येशु ख्रिस्ट हो नि, होइन र? येशु ख्रिस्टले के भन्दै हुनुहुन्छ, म शान्ति ल्याउनलाई आएँ भने तिमीहरू नसोच म त के गर्न आएँ, म त तरवार चलाउन आएँ, होइन, म के चलाउन आएँ, तरवार चलाउन आएँ, होइन। त्यसपछि बुवा, बुवाको विरुद्धमा, छोराछोरी छोराछोरीको विरुद्धमा, होइन, बुवाहरू आमाको विरुद्धमा, बुवा, यस्तो यहाँ लेखिएको छ के। अब यो भन्न के भन्न खोजेको त भन्दा, जब वचनको सत्यता चाहिँ नि आउँदछ नि, एउटाले विश्वास गर्छ एउटाले गर्दैन, त्यो भएपछि के हुन्छ त, डिभिजन आउँछ नि त यहाँनिर, होइन, हो। त्यही भएर यसुले के भन्नुभयो, म चाहिँ स्वर्ड चलाउन आएँ। स्वर्ड चाहिँ के हो त, परमेश्वरको वचन नै हो। अब त्यसपछि के भयो त भन्दाखेरि नि, बन्डल बाँधेर चाहिँ यिनीहरूलाई चाहिँ के गर, आगोमा जलाइदेऊ, होइन, अनि त्यसपछि उसलाई चाहिँ के गर त भन्दाखेरि, गहुँलाई चाहिँ मेरो भखारीमा अथवा मेरो खलामा लिएर आएर राख भनेर यहाँ भनिएको छ। अब सामालाई चाहिँ त्यसको बन्डलै शुद्ध जलाइदिनुले चाहिँ के कुरालाई जनाउँदछ त भन्दाखेरि अब ग्रेट टाइम अफ ट्रबल्समा चाहिँ के हुनेछ ती कुराहरू हुनेछन्, जुन कुरा हामी यहाँ चार्टमा पनि देख्न सक्दछौँ, त्यो डटेड लाइन छ नि, यी कुराहरू चाहिँ त्यहाँनिर हुँदछ पुरा है। डटेड लाइन देख्नुभयो, त्यहाँनिर पुरा हुँदछ है। अब यति हामीले याद गर्नुपर्ने हुन्छ। अनि कटनी चाहिँ कसले गर्छ भनेर लेखिएको छ यहाँनिर, कटनी कसले गर्छ, एन्जल्स भनेको छ होइन, एन्जल्स भनेको छ। 38 पदमा तपाईँहरूले हेर्नुभयो भने त्यहाँ के पाउनु, ए 39 पदमा अनि बाली काट्ने चाहिँ स्वर्गदूत हुन् भनेको छ। अब यो स्वर्गदूत हुन् भन्ने बित्तिकै स्वर्गदूत भनेको त को अन्त स्पिरिट बिङ नै हो भनेर चाहिँ स्पिरिट बिङ है हो भनेर हामीलाई लाग्दछ। तर बाइबलमा हामीले हेर्छौँ भने, बाइबलमा हेर्छौँ भने चाहिँ नि स्वर्गदूत अथवा दूत चाहिँ कसलाई पनि भनिएको छ त भन्दा, जसले परमेश्वरको वचनलाई बोल्दछ, परमेश्वरको वचनलाई लिएर जाने व्यक्तिहरूलाई पनि के भनिएको छ, दूत भनिएको छ। आज हामी एउटै पद मात्रै हामी पढ्नेछौँ, जुन मलाकी 2:7, तर बाइबलमा धेरै पदहरू छन् है। मान्छेलाई चाहिँ दूत भनेको, स्वर्गदूत भनेको है, दूत भनेको पदहरू धेरै, मेसेन्जर भनेको धेरै पदहरू छ। तर हामी अहिले मलाकी 2:7 पढ्नेछौँ। मलाकी 2:7 चाहिँ हाम्रो ब्रदर जोएललाई पढिदिनु हुन अनुरोध गर्न चाहन्छु। मलाकी 2:7 ऊ के हो पुजारी, परम प्रभुको दूत हो। अन्त मानिसलाई पनि त दूत भनिएको छ होइन र हो। अब यो खटनी गर्ने चाहिँ नि को हो त भन्दाखेरि, माथिबाट आत्मिकी आत्मिक प्राणीहरू आएर स्वर्गदूतले खटनी गर्ने होइन, तर मानिसहरूले नै गर्ने हो। कसरी, यसरी ए सत्यता, परमेश्वरको सत्यता चाहिँ बाँडिँदैछ नि त अहिले होइन, परमेश्वरको ट्रु डक्ट्रिन्स बाँडिँदैछ हो। यसरी नै चाहिँ खटनी हुँदछ। हामीले याद गर्नुपर्ने कुरा, मानिसले रोपेको हो नि त होइन, बिउ येशु ख्रीष्टले रोप्नुभयो, र कसले रोप्नुभयो त अन्त अपोस्टल्सहरू, मानिसहरूले रोपेको हो नि। कटनी नि कसले गर्छ अब, कसले गर्छ अब कटनी, मानिसहरूले नै गर्दछ। अनि यो कुरा चाहिँ हामीले बुझ्न जरुरी छ। अब हामी अन्तिम मिलेनियल एज हार्भेस्टको विषयमा हामी हेर्नेछौँ। मिलेनियल एज हार्भेस्ट चाहिँ के हो त, सहस्राब्दी युगको फसल अथवा कटनी, जुन कुरा हामी मत्ती 25:31 41 हामी पाउँदछौँ। अनि यो पदहरू हामीले बारम्बार पढि नै राखेका पदहरू हो, यसै कारणले गर्दा यसको अर्थमा चाहिँ म अलिकति लान चाहन्छु तपाईँहरूलाई होइन। तपाईँहरूले घरमा फेरि पनि रिभिजन गर्दै गर्नुहुँदा, पिडिएफ पढ्दै गर्नुहुँदाखेरि असल तरिकाले एकचोटि रिभिजन गर्नुहोस् है त। ल अब यहाँ चाहिँ यसोले के भन्नुभयो, यहाँनिर चाहिँ के भनिएको छ त भन्दाखेरि नि, यसोले भन्दै गर्नुहुँदाखेरि चाहिँ होइन, उहाँले भन्नुभयो के भन्नुभयो, 35 पददेखि हामी यहाँ पाउँदछौँ, म भोको थिएँ, तिमीहरूले मलाई खाना दियौ होइन, अनि त्यसपछि नाङ्गो थिएँ होइन, त्यसपछि तिर्खाएको थिएँ, म जेलभित्र थिएँ होइन, बिरामी अवस्थामा थिएँ, जेलखानामा थिएँ भनेर चाहिँ उहाँले भन्नुभएको छ होइन। अनि एउटा एउटा समूहलाई चाहिँ उहाँले के भन्नुभएको छ, तिमीहरूले मलाई दियौ त्यस्तो हुँदाखेरि होइन, तिमीहरूले मलाई दियौ भनिएको छ भने, अर्को ग्रुपलाई चाहिँ के भनेको छ, म भोकाउँदा तिर्खाउँदा सबै कुरा हुँदाखेरि मलाई तिमीहरूले दिएनौ। अब यही पदलाई लिएर चाहिँ अहिले चाहिँ के भइराखेको छ त भन्दाखेरि, ए हामीले के गर्नुपर्ने रहेछ, भोकाहरूलाई खुवाउनु पर्ने रहेछ होइन, अनि नाङ्गाहरूलाई हामीले वस्त्र पहिराइदिनु पर्ने रहेछ होइन, अनि हामीले दया देखाउनु पर्ने हुँदो रहेछ भनेर चाहिँ अहिले सर्भिस भइराखेको छ। मण्डलीले चाहिँ के गर्दैछ त भन्दाखेरि, क्रिस्चियनहरू नै छ होइन, हस्पिटल खोल्ने, त्यसपछि जेल मिनिस्ट्री गर्ने, जेल मिनिस्ट्री सुन्नुभएको छ नि होइन, कैदीहरूलाई गएर सुसमाचार सुनाउने भनेर, अनि त्यसपछि अर्फनेज खोलिने होइन, भोकाहरूलाई, केही नभएको व्यक्तिहरूलाई भनेर चाहिँ यहाँ लेखिएको छ। के यो साँच्चै यही समयको लागि भन्नुभएको हो र उहाँले, या अरू कुनै समयको लागि हो, यो कुरा चाहिँ हामीले बुझ्न जरुरी छ। यो यही समयको लागि भन्नुभएको हो र, आउनुहोस् हामी मत्ती 25:31 पढ्नेछौँ। हाम्रो ब्रदर अनिलले पढिदिनुहोस् त। मत्ती 25:31 हजुर अब यहाँ हेर्नुहोस् त यो कहिले हुने कुराहरू रहेछ यो चाहिँ तर जब मानिसका पुत्र आफ्नो महिमामा आउनेछन् दोस्रो सेकेन्ड कमिङ है आमेन सेकेन्ड कमिङ यसोको दोस्रो आगमनमा चाहिँ हुने कुरा हो क्या यो चाहिँ अनि तपाईँहरूले टाइटल पनि हेर्नुहोस् त प्रभु यीशु फेरि आउनुहुँदा सबै जातिहरूको न्याय हुनेछ भनेर लेखिएको छ यो चाहिँ प्रभु यीशु ख्रिस्ट आउनु भइसके पश्चात हुने घटना हो क्या यो चाहिँ तर हामीले सही तरिकाले वचनलाई चाहिँ होइन राइटली डिभाइडिङ द वर्ड अफ ट्रुथ भने सत्यताको वचनलाई सही ढङ्गमा विभाजित नगर्दै गर्दाखेरि चाहिँ हामीले यो कुरालाई नबुझिराखेका हौँ तर आज हामीले बुझेका छौँ भने चाहिँ यो चाहिँ यीशु ख्रिस्टको दोस्रो आगमन पश्चात हुने कुरा हो अनि यहाँ के लेखिएको छ त र सबै पवित्र दूतहरू पनि उनको साथमा आउनेछन् तब उनी आफ्नो महिमाको सिंहासनमा बस्नेछन् आमेन उहाँको महिमाको सिंहासनमा बस्नेछन् अब त्यसपछि पढ्दै जानुभयो भने चाहिँ अनि म भोका थिएँ नाङ्गा थिएँ भनेर चाहिँ उहाँले भन्नुभएको हो बुझ्दै हुनुहुन्छ अनि त्यो बेलामा उहाँले के गर्नुहुन्छ त पढिदिनुहोस् त मत्ती 25:32 पत्र 33 पनि हेर्नुहोस् त त्यसपछि के हुनेछन् त सबै जातिहरू चाहिँ उहाँको अगाडि खडा हुनेछ होइन अनि जसरी गोठालोले भेडा र बाख्रालाई छुट्याउनेछ त्यसरी नै उहाँले पनि छुट्याउनुहुन्छ छुट्याउँदै गर्दा के गर्नुहुन्छ अरे भेडालाई चाहिँ दायाँपट्टि बाख्रालाई चाहिँ बायाँपट्टि भनेर यहाँ भनेको छ हेर्नुहोस् त अब यहाँ के भनेको छ त वर्ल्ड भनेको छ क्या संसार यो समयमा चाहिँ मण्डली हुँदैन मण्डली त गइसकेको हुन्छ होइन मण्डली र यीशु ख्रीष्टले मिलेर राज्य गर्ने हो नि न्याय कसले गर्छ त हामीले हेऱ्यौँ नि होइन न्याय कसले गर्ने हो यीशु ख्रीष्ट र मण्डली यीशु ख्रीष्ट शिर हुनुहुन्छ मण्डली चाहिँ के हो उहाँको शरीर हो उहाँ दुई मिलेर चाहिँ के गर्ने हो राज्य गर्ने हो न्याय गर्ने हो त्यही भएको कारणले गर्दा यहाँनिर चाहिँ मण्डली चाहिँ हुँदैन तर यहाँ कसको न्याय हुँदैछ त भन्दाखेरि संसारको वर्ल्डको चाहिँ न्याय हुँदैछ हेर्नुहोस् है यहाँ दायाँ र बायाँ राखिने कुरा अब ल अब हेर्नुहोस् त अब यो न्याय हुँदाखेरि चाहिँ यहाँ के भनेको छ त भन्दाखेरि दुईवटा यहाँ पनि दुईवटा क्याटेगोरी छुट्याएको छ दुईवटा अघि नै हामीले हेऱ्यौँ यहुदी युगमा पनि हेऱ्यौँ के हेऱ्यौँ त भन्दाखेरि गहुँ र भुस गहुँ र भुस हो यहुदी युगमा पनि गस्पेल एजमा नि के हेऱ्यौँ गहुँ र सामा तर मिलेनियल एजमा चाहिँ के हुँदछ त भेडा र बाख्रा हेर्नुहोस् त हरेक समयमा चाहिँ दुई दुईवटा चाहिँ के गरेको छ त भन्दा विभाजित भएको छ अब भेडा भने कस्तो हुन्छ त नम्र झुकाव भएको हुन्छ क्या भेडा चाहिँ होइन तर बाख्रा चाहिँ कस्तो हुन्छ पुरै हिँड्दा पनि हेर्नुहोस् त बाख्रा कसरी हिँड्छ टुकटुकटुकटुकटुक होइन त्यो टाउको पनि पुरै त्यो तल झरेको हुँदैन क्या पुरा यस्तो हेर्दै तर भेडा चाहिँ जहिले पनि टुकुटुकु हिँड्छ निहुरेरै हिँड्छ क्या भेडाको क्यारेक्टर र बाख्राको क्यारेक्टर फरक छ होइन यसै कारणले गर्दा त यीशु ख्रीष्टलाई हेर परमेश्वरको थुमा परमेश्वरको बाख्रा भने छैन परमेश्वरको थुमा होइन संसारको पाप उठाइ लिएर जाने परमेश्वरको थुमा त्यही भएर यीशु ख्रीष्टलाई पनि थुमासँग चाहिँ यहाँ के गरिएको छ त तुलना दाजिएको छ अब यो समयमा चाहिँ के हुनुपर्छ त भन्दाखेरि नि परमेश्वरको वचन सुनेर र त्यो अनुसार चाहिँ नि आफ्नो क्यारेक्टर यानि कि आफ्नो चरित्रलाई चाहिँ विकसित गर्दै 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 जानुपर्ने हुँदछ तर जो जाँदैन तिनीहरू चाहिँ बाख्राहरू भए जो जान्छ होइन जसले पछ्याउँछ उनीहरू चाहिँ कोहरू हुने भए त उनीहरू चाहिँ भेडा क्लासको हुने भए अब यो हुँदा चाहिँ के हुन्छ त भन्दाखेरि नि आदमको को समय देखि येशु ख्रीष्टको दोस्रो आगमनसम्म 6000 वर्षसम्म जतिजना मानिसहरू चाहिँ मरेका छन् नि ती सबैजना चाहिँ के हुनेछन् त भन्दाखेरि बौरी उठ्ने छन्। हेर्नुहोस् त बौरी उठ्नेछन् सबैजना, सबैजना बौरी उठ्नेछन् ब्याच बाई ब्याच, होइन? त्यत्रो समयदेखिको मृत्यु भएको मानिसहरू कति छन् त सबैजना उठ्नेछन्। अनि त्यो समयमा उठ्दै गर्दा के हुन्छ त भन्दा उनीहरू चाहिँ भोको हुन्छ क्या, एकदमै भोको हुन्छ। अब हामीले गस्पेल भन्ने च्याप्टर पढ्यौँ नि, होइन? गस्पेल भन्ने पढ्दै गर्दाखेरि चाहिँ के हुन्छ अरे, तरवारहरूलाई चाहिँ उनीहरूले चाहिँ नि कन्भर्ट गरेर फाली बनाउनेछ भनेर हामीले हेरेको थियो, पढेको थियो, होइन? अनि त्यहाँ खानको लागि कुनै पनि अभावै हुँदैन परमेश्वरको राज्यमा त भनेको छ नि, छैन र? अब तर यहाँ चाहिँ फेरि भोकोहरू हुनेछन् भने चाहिँ, अब यो भोको चाहिँ कस्तो हो त भन्दाखेरि, यो चाहिँ फिजिकल भोकोहरू होइन क्या, तर आत्मिक। यो चाहिँ के हो त भन्दा वचनको, वचनको भोकोहरू, होइन? परमेश्वरको वचन सुनेकै थिएन नि त त्यो व्यक्तिहरू, मरे नि त। अब त्यो अवस्थामै रेजुरेक्सन भने कस्तो हो त हामीले हेरेनौँ र? त्यही अवस्थामा त्यहीमा होइन फर्किआउनु हो नि त, होइन? हो, अब त्यस्तो हुँदा के हुन्छ त भन्दाखेरि वचन सुनेका हुँदैनन्, वचनको भोको हुँदछन् क्या। अब भोको थिए, अब त्यो बेलामा के गर्नु पर्यो त भन्दाखेरि वचन खुवाउनु पर्यो, वचन। त्यसै कारणले गर्दा बाइबलमा हामीले हेर्छौँ भने पर यसुले के भन्नुभयो, मानिस रोटीले मात्र होइन तर परमेश्वरको मुखबाट निस्केको हरेक वचनले जीवित रहँदछ। आमेन। अनि त्यो समयमा चाहिँ वचन खुवाउने हो। अनि अर्को पानी, होइन? तिर्खाए, म तिर्खाएँ भनेर भनेको छ नि, होइन? अब यो तिर्खाउनेले चाहिँ पानीले चाहिँ के कुरालाई जनाउँछ, पानीले पनि परमेश्वरको वचनलाई नै जनाउँदछ, जुन चाहिँ जीवनको पानी हो। बुझ्दै हुनुहुन्छ? अब यहाँ नङ्गा थिए भनेर भनेको छ, अब कस्तो, अब कुनै कुराको पनि इन्सफिसियन्ट हुँदै हुँदैन क्या परमेश्वरको राज्यमा, फिजिकल कुराहरू त। तर यो चाहिँ कस्तो नग्नता हो त भन्दाखेरि, कस्तो लुगा चाहिँ लगाइदिनु पर्ने हो त भन्दाखेरि, धार्मिकताको वस्त्र चाहिँ लगाइदिनु पर्ने हो। आमेन। जुन कुरा मत्ती मत्ती होइन, हामीले कहाँ पाउँछौँ भने यसैया 61:10 हामी पाउँछौँ, रोब अफ राइचियसनेस चाहिँ लागिनु पर्ने हो। अब अर्को कुरा, यहाँ जे म के थिएँ त भन्दाखेरि, म एकदमै बिरामी थिएँ। हामीले हेऱ्यौँ नि, बिरामी नै हुँदैन, कसैले पनि भन्ने छैन कि म बिरामी छु भनेर चाहिँ हामीले पढ्यौँ नि गस्पल पढ्दै गर्दा, होइन र? अब यो बिरामी चाहिँ कस्तो हो त, सिनसिक, किनभने जस्तो मनस्थितिमा मानिसहरू मरेका थिए त्यही अवस्थामा उठ्दै गर्दा के हुन्छ त, त्यही मनस्थिति लिएर उठ्ने हो नि त। अनि त्यो हुँदै गर्दाखेरि चाहिँ त्यो पाप, त्यो कुराहरूमै उठ्नेछ। अनि यो समयमा चाहिँ के गर्नुपर्नेछ त भन्दाखेरि, जो चाहिँ अगाडि उठिसकेका हुन्छन्, भेडा भेडा बनिसकेका हुन्छन्, ती भेडाहरूले चाहिँ आउने ब्याचलाई चाहिँ के गर्नु पर्यो त भन्दाखेरि, खुवाउने। के खुवाउने? परमेश्वरको वचन खुवाउने, पिलाउने। के पिलाउने? जीवनको पानी पिलाउने, होइन? धार्मिकताको वस्त्र लगाउनको निम्ति सहायता गरिदिने, होइन? त्यसपछि त्यो पापबाट चाहिँ छुटकारा पाउनको निम्ति चाहिँ, होइन, सहायता गर्ने हो। यी कामहरू चाहिँ कहाँ हुन्छन् त भन्दाखेरि, हजार वर्षको राज्यमा हुँदछ। आमेन। बुझ्दै हुनुहुन्छ? ल, अब त्यसपछि यहाँनिर अब ब्लेसिङ्स पनि छ र साथसाथै पनिसमेन्ट पनि छ, होइन र? ब्लेसिङ चाहिँ के छ त भनेर हेर्दै गर्दा 34 पदमा हामी पाउँछौँ, आऊ दायाँमा बस्नेहरू, दायाँ हुन्छ के हो त, भेडाहरू। भेडाहरूलाई के भन्नुभयो त, अब न्याय सकिसकेपछि आऊ पहिल्यैदेखि, होइन, परमेश्वरले राखिदिनु भएको राज्यमा चाहिँ के गर, राज्य गर, होइन? अनि तर जसले चाहिँ, अब जो चाहिँ बाख्रा क्लासको भए त्यसलाई चाहिँ के भनिएको छ त, आउनुहोस् हामी मत्ती 25:41 पद हामी हेर्नेछौँ। ब्रदर जोएल पढिदिनुहोस् मत्ती 25:41। हेर्नुहोस् त, यहाँ श्रापितहरू मदेखि, होइन, दूर होइजा अनन्त आगोभित्र गइहाल भनेर यहाँ भनेको छ। अब यहाँनिर यो आगो चाहिँ साँच्चीकै हेलफायर आगो हो भनेर हामीले लिने हो भने चाहिँ यहाँ मानिसहरूको कुरा गरेकै होइन, बाख्रा र कसलाई हो, बाख्रा र भेडा, अब बाख्रालाई हालिदिनु पर्ने हो, बाख्रालाई कहाँ हालिदिनु पर्ने हो, हेलफायरमा अथवा फायरमा अनन्त आगोमा हालिदिनु पर्ने हो, होइन हो नि, हो कि होइन? बुझ्दै हुनुहुन्छ मैले भन्न खोजेको कुरा? यो साँच्चीकै यो आगो हो भने त यहाँ जाने चाहिँ बाख्रा हो क्या, होइन र? तर यो साङ्केतिक छ। अब यो आगोमा फालिनु भने के हो त, अनन्त आगो भने के हो त? बाइबलमा प्रष्टै लेखेको छ, हामी पढौँ त, प्रकाश 20:14 पढिदिनुहोस् त। त्यो आगो भनेको चाहिँ के हो त, सिस्टर सुनिता पढिदिनुहोस्। प्रकाश 20:14 मृत्यु अनि के, मृत्यु र नरक होइन है, दुवै कहाँ फ्याँकिए, आगोको तालमा फ्याँकिए, यो चाहिँ के हो, दोस्रो मृत्यु हो। अब यहाँनिर आगोमा फालिन्छ भन्ने कुरालाई चाहिँ के कुरालाई जनाइएको हो त भन्दाखेरि, यसको अर्थ चाहिँ अब कहिले पनि फर्केर नआउने गरेर क्या, कहिले पनि फर्केर आउँदैन। सेकेन्ड डेथ भयो, अब त्यहाँ कहिले पनि ऱ्यान्सम हुँदैन, किन? सत्य त आँखा खोलिदियो, होइन, आँखा खोलिदिएर परमेश्वरको वचन पनि दिएर, होइन, सबै कुरा दिइसकेपछि पनि अब जान जान पाप गर्नेहरूको निम्ति चाहिँ के छैन, कुनै पनि छुटकाराको मोल छैन। अब के हुन्छ, उनीहरू चाहिँ सेकेन्ड डेथमा जान्छ, अनि यो सेकेन्ड डेथमा जाने चाहिँ को हो त, अन्त बाख्रा क्लासहरू। बाख्रा क्लास चाहिँ कस्तो हो त भन्दाखेरि, परमेश्वरको वचनलाई सुनेर पनि पालना नगर्नेहरू हुन्। बुझ्दै हुनुहुन्छ? ल, अब अन्तिममा ब्लेसिङ्स चाहिँ के हो त भन्दाखेरि, राज्य गर्नु। अब यो राज्य चाहिँ कहाँ गर्नु त, स्वर्गमा गएर? होइन, यसोले प्रार्थना गर्न सिकाउनु भयो, दाइ किङडम कम, हो, तपाईँको राज्य आओस् कहाँ, स्वर्गमा जस्तो छ पृथ्वीमा पनि त्यस्तै कुरा भएको होस्। आमेन। यो चाहिँ पृथ्वीमा हो। जो व्यक्तिहरू चाहिँ भेडाको वर्गमा पर्छ नि, भेडाको समूहमा पर्ने व्यक्तिहरूले चाहिँ के गर्नेछन्, दे विल इनहेरिट दिस अर्थली किङडम। आमेन। उनीहरूले चाहिँ यहाँनिरको है जुन पृथ्वीको राज्य छ त्यहाँनिर चाहिँ उनीहरू सबैले चाहिँ राज्य गर्नेछन्। यो चाहिँ के भयो, सहस्राब्दी युगको चाहिँ फसल र कटनी हो। अब हामीले हेऱ्यौँ जुविस एज हार्भेस्ट, गस्पेल एज हार्भेस्ट, मिलेनियल एज हार्भेस्ट, हामीले तिनैवटा कुराहरूलाई हामीले हेऱ्यौँ, जुनमा चाहिँ के, त्यो त जुविस एजमा भनिदिनुहोस् त, भुस र गहुँ, गस्पेल एजमा गहुँ र सामा, मिलेनियल एजमा भेडा र बाख्रा हो। बाइबलले हामीलाई प्रष्टै तिनवटा होइन हार्भेस्ट फसल अथवा कटनीको विषयमा चाहिँ हामीलाई सिकाउँदछ। अनि हामीले हेऱ्यौँ, हामीले वचन सुन्यौँ, अनि हामीले, म विश्वास गर्दछु तपाईँहरूले बुझ्नु भएको छ, परमेश्वरले सहायता गर्नुभयो, उहाँलाई धेरै धेरै धन्यवाद, तपाईँहरूले नै सुन्नुभयो असलसँग, तपाईँहरूलाई पनि धेरै धेरै धन्यवाद। अब केही छ तपाईँहरूको होइन, केही कुराहरू सोध्नु छ, केही कुरा अझै डाउट छ भने तपाईँहरूले सोध्न सक्नुहुन्छ।